الحمد لله الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، قال رسول الله صلى الله تعالى عليه وسلم: جالس الكبراء وسائل العلماء وخالط الحكماء. بسم الله الرحمن قسم کے گرو گروپس ہوں گے. اللہ تعالی قرآن پاک میں ارشاد فرماتے ہیں کہ وسیق الذین کفروا الی جہنم زمرا. حضرت مفتی اعظم پاکستان رحمۃ اللہ علیہ معرفہ قرآن میں اس کا ترجمہ فرماتے ہیں کہ جہنم کی طرف غافل لوگوں کو گرو در گرو لے جایا جائے گا، اور جو مجرم وہاں پیش کیے جائیں گے ان کے لیے جہنم کا دروازہ اسی وقت کھولا جائے گا، پہلے سے نہیں کھولا رہے گا. تو جب وہ دروازے تک پہنچ جائیں گے اس وقت دروازہ کھولا جائے گا. جیسے کہ مثال کے طور پہ دنیا کی جیل میں دروازے پہلے سے نہیں کھلے رہتے، بڑے بڑے تالے لگے ہوتے ہیں، کیا کیا حفاظتی چیزیں ہوتی ہیں. تو جب کوئی مجرم دروازے پر پہنچ جاتا ہے تو سپاہی جو وہاں پہ کھڑے ہوتے ہیں وہ دروازہ کھولتے ہیں. تو اس میں ان مجرموں کی تذلیل ہوتی ہے، ذلت ہوتی ہے، اہانت ہوتی ہے. لیکن اہل جنت کے لیے کیا ہے، ان کا معاملہ برعکس ہے. جنت میں جانے والے لوگوں کے لیے جو متقی ہیں، اللہ سے ڈرتے ہیں، تقوی کے ساتھ رہتے ہیں، دنیا میں اللہ کو راضی رکھتے ہیں، اللہ تعالیٰ ارشاد فرماتے ہیں وسیق الذین اتقوا ربهم الى الجنۃ زمرا. کہ ان کے اعزاز میں جنت کے دروازے پہلے ہی سے کھلے ہوں گے. سبحان اللہ. میرے شیخ رحمت اللہ علیہ فرماتے تھے جیسے کہ کوئی معزز مہمان آتا ہے نا تو اس کے اکرام میں مکان کے دروازے اس کے آنے سے پہلے ہی کھول دیے جاتے ہیں کہ یہ مکان حاضر ہے آپ کے لیے. تو متقی کا کون لوگ ہیں؟ ایسے لوگوں کو یہ اعزاز ملے گا جو متقی ہیں. شرح کیا ہے اس کی؟ کیونکہ اس کی تفسیر بھی بہت ضروری ہے. ہمارے ذہن میں متقی کیا ہے؟ ہم یہ سمجھتے ہیں کہ جس سے کبھی گناہ نہ ہو. وہ یہ ایک بڑی غلط فہمی ہے. یہ تو گویا کہ نبوت کا مقام سمجھ رہے ہیں. متقی کے یہ معنی نہیں کہ انسان بالکل معصوم ہو جاتا ہے. معصومیت تو پیغمبروں کے لازم ہے لیکن اولیاء اللہ کے لازم نہیں ہے. حضرت تھانوی رحمۃ اللہ علیہ تفسیر بیان قرآن میں فرماتے ہیں کہ جو عصمت ہے نا یہ نبوت کے لیے لازم ہے. معصوم ہونا پیغمبروں کے لیے لازم ہے لیکن اللہ والوں کے لیے معصوم ہونا لازم نہیں ہے. تو اللہ تعالیٰ نے فرمایا صحابہ کرام رضی اللہ تعالی عنہ اجمعین سے جو ان سے چوک ہو گئی جہاد میں رسول اللہ صلی اللہ علیہ وسلم کی آواز پر دھیان نہیں دیا تو اللہ تعالیٰ فرماتے ہیں وَلَقَدْ عَفَ اللَّهُ عَنْهُمْ ان کو بخش دیا. ہاں معاف فرما چکے اللہ تعالیٰ. رضی اللہ عنہ ورضوا عنہ اس کا بھی سرٹیفکیٹ اللہ تعالیٰ نے عطا فرما دیا. اللہ ان سے راضی ہو گیا وہ اللہ سے راضی ہو گئے. کیونکہ بعض صحابہ سے کچھ چوک اور خطائیں ہوئی جس پر اللہ تعالیٰ نے معافی کا اعلان فرما دیا تاکہ کوئی بیوقوف بھی نہیں یہ کچھ نہ کہہ سکے, ہے نا. تو دوستو جن سے اللہ راضی ہو ان کے بارے میں کوئی غلط بات کہنا سخت نادانی اور جہالت کی بات ہے. میرے شیخ فرماتے تھے کہ ایک بادشاہ اپنے بیٹے کی خطا معاف کر دیتا ہے اور اسے شاہی لباس عطا کرتا ہے اور بیوقوف لوگ اس کے بارے میں باتیں بنا رہے ہیں کہ ارے صاحب ہم نے تو اس کو گٹر میں گرتے ہوئے دیکھا تھا اور جب وہ گٹر سے نکلا تو اس پر گندگی غلاظت لگی ہوئی تھی. اب ہر طرف محلے میں غیبت ہو رہی ہے اور ادھر بادشاہ کا لڑکا باپ کے پاس گیا اور اس سے کہا کہ مجھ سے غلطی ہو گئی, میں نے احتیاط نہیں کیا, پاؤں پھسل گیا. اس نے رو پیٹ کر معافی مانگ لی. اب بادشاہ نے ملازمین کو فوراً حکم دیا کہ اس کو خوشبودار صابن سے نہلاؤ اور عمدہ کپڑا اور لباس پہناؤ, عطر لگاؤ. اس پہ ایک بات یاد آئی. حضرت شاہ عبدالغنی صاحب رحمتہ اللہ علیہ سے سوال کیا تھا علامہ یوسف بن نوری رحمتہ اللہ علیہ نے کہ پہلے استغفار پڑھا چاہیے یا درود شریف, یعنی صلاۃ التوبہ پڑھ کر اللہ سے معافی پہلے مانگنا چاہیے یا درود شریف پہلے پڑھنا چاہیے. تو حضرت نے فرمایا کہ حضرت مولانا رشید احمد گنگوئی رحمت اللہ علیہ نے اس کا جواب دیا کہ کپڑوں پر اتنے پہرے لگاتے ہیں یا کپڑے پہلے دھوتے ہیں, ظاہر بات ہے پہلے کپڑے دھو کر پاک صاف کرتے ہیں پھر اتنے لگاتے ہیں نا. سبحان اللہ کیا جواب دیا. مطلب یہ کہ اللہ تعالیٰ سے مغفرت مانگ کر استغفار توبہ کر کر اب درود شریف پڑھیں تو اس کا مزہ ہی کچھ اور آئے گا. ایک تو ہے بھائی دعا سے پہلے درود شریف پڑھنا وہ الگ ہے, اور ایک یہ ہے کہ کسی کا معمول ہے درود شریف کی تسبیح پڑھنے کا تو پہلے استغفار توبہ سے روح کو صاف کر لیں اس کے بعد درود شریف کا عطر لگائیں. اور حضرت شاہ عبدالغنی صاحب رحمۃ اللہ علیہ بھی فرمایا کرتے تھے کہ درود شریف پڑھنے کا کیا طریقہ ہے کہ جب ہم یہ کہتے ہیں نا کہ اللہم صلی علی محمد تو یہ تصور کریں کہ میری زبان سے اللہ کا نام نکلا اور حضور صلی اللہ علیہ وسلم کا نام مبارک میں نکلا تو گویا ہم اس وقت دو کریم کے درمیان ہیں, اللہ بھی کریم اور اس کا رسول بھی کریم. کیا بات, سبحان اللہ. اور پھر روتے ہوئے فرمایا کرتے تھے یا رب تو کریمی و رسول تو کریم, یا رب تو کریمی و رسول تو کریم, صد شکر کے میان میانے دو کریم. اے ہمارے اللہ آپ کریم اور آپ کے نبی بھی کریم, سینکڑوں شکر ہے کہ ہم دو کریموں کے درمیان ہیں. تو دو کریموں کے درمیان میں ہماری کشتی انشاءاللہ تعالی نہیں ڈوب سکتی. اگر انسان کے پاس کوئی نیک اعمال نہ ہو خالی کثرت سے درود شریف پڑھتا ہو تو انشاءاللہ تعالی میدان محشر میں آپ صلی اللہ علیہ وسلم کی شفاعت کے صدقے میں سب سے اول نمبر پر پاس ہو جائے گا, بشرطے कि भाई हम गुनाह से बचें, कबायर से बचें। हज़रत फूलपुर रहमतुल्लाह अलैह फरमाया करते थे कि ये मुराकबा करें, जब रुशी पढ़ते हैं ना, कि हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम पर बेशुमार रहमतें नाजिल हो रही हैं, और ये तसव्वुर करें कि हम मस्जिद नबी में बैठे हुए हैं या रोज़े मुबारक पर हाजिर हैं। तो दुरूशी पढ़ते वक्त जब हम ये कहते हैं कि ए अल्लाह रहमत नाजिल फरमा हमारे नबी पर, तो उस वक्त ये तसव्वुर करें कि नबी सल्लल्लाहु अलैहि वसल्लम पर जो बेशुमार रहमतें बरस रही हैं, तो उस रहमत के छींटे हमारे तरफ भी आ रही हैं। सुभानअल्लाह। तो दोस्तों मैं ये अर्ज कर रहा था कि बादशाह अपने बेटे को नया शाही लिबास पहनाकर फिर से शहजादा बना लेता है, वही प्यार और वही इनायत अता करता है। अब अगर रियाया जो है ना शहजादे की गंदगी वाली हालत पर कोई तबसरा करता है या किया किसी ने, तो बादशाह ऐसे नालायकों को क्या करेगा, सख्त से सख्त सजा देगा ताकि दूसरों को इबरत हो, है ना। क्योंकि शहजादे ने तौबा कर ली, माफी मांग ली। तो दोस्तों सहाबा इकराम और अज़वाज मुतहरात रज़वानअल्लाह अलैहिम अजमाइन पर उंगली उठाने वाले अपने ईमान की खैर मनानी चाहिए उनको। जो बड़ी से बड़ी मुसीबत भी इन पर आ जाए तो कम है। तो जो लोग ये समझते हैं दोस्तों के मुत्तकी वो है जिससे कभी कोई खता ना हो, तो नाउज़ बिल्ला बाद सहाबा इकराम से चूक हुई तो क्या ये सब के सब औलिया अल्लाह मुत्तकी न थे? तमाम उम्मत का ये मसला है, मसला इजमाए उम्मत है। ये इसे साबित है कि जब इंसान अल्लाह ताला से तौबा कर लेता है और अल्लाह जिसको माफ फरमा देते हैं वो सब भी मुत्तकीन के दर्जे में है। सुभान अल्लाह। और मुल्ला अली कारी मुहद्दिस अजीम अल्लाह ताला उनकी कब्र को नूर से भर दे, जो जन्नतुल माला में दफन है, फरमाते हैं कि फ़इन्नल मुस्तग़फ़िरीन नुज़िलू बिमंज़िलतिल मुत्तकीन, कि जो अल्लाह से माफी मांगते हैं तो अल्लाह ताला क़यामत के दिन इनको भी मुत्तकीन के दर्जे में रखेगा। और हदीस पाक में है कि अत्ताइब मिनज़्ज़म कमल्ला ज़म्ब लहू, जो खताओं से माफी मांग लेता है गोया उससे खता हुई नहीं है। इसलिए विलायत के लिए इस्मत जरूरी नहीं है, गौर से सुने, इसमें जरूरी नहीं है। यानी बड़े से बड़े औलिया अल्लाह सब ही इंसान है भाई, बड़े से बड़े इंसान से भी चूक हो सकती है, लेकिन खता पर कायम रहना ये मुजरिमीन की अलामत है। तौबा ना करना, तौबा गुनाह हो जाना ताजुब नहीं, तौबा गुनाह पे कायम रहना और तौबा ना करना और टूटा हुआ रिश्ता अपने अल्लाह से ना जोड़ना, ये दूसरों मुजरिमीन की अलामत है। एक तो ये है दोस्तों कि खता हो जाना, और ये क्या गटर में गिर जाना और इसी में पड़े रहना, और ये कहना है कि यही भाई नाश्ता सिगरेट वगैरह ले आओ हम यही पड़े रहेंगे, यहां तो बड़ा मजा आ रहा है। तो खताओं पर कायम रहना ये कौन सा अमल है? अल्लाह के नाफरमानों का फासिकाना अमल है ये। अगर कोई खताओं से तौबा कर ले और पक्का इरादा कर ले कि गुनाह नहीं करेंगे तो वो मुत्तकी के दर्जे में है, मुत्तकीन के दर्जे में है वो। अल्लाह का प्यार उसको अता होगा उसे जिसने तौबा कर ली, क्योंकि अल्लामा सैयद महमूद बगदादी रहमतुल्लाह अलैह तफसीरुल मानी में लिखते हैं कि वलम युसिरु अला मा फअलू वहुम यालमून। कुरान पाक में अल्लाह ताला इरशाद फरमाते हैं कि अल्लाह के खास बंदे गुनाहों पर इसरार नहीं करते। कलाम पाक में क्या है इसरार की तारीफ की है, सुभान अल्लाह, फरमाया कि इसरार की दो किस्में हैं, एक है इसरार लगवी और दूसरा इसरार शरई। इसरार लगवी भाई ये है कि आदमी बार बार गलती कर रहा है, और इसरार शरई क्या है कि अल इकामतु वल कबी मिन गैर इस्तिगफारी व रुजू बितौबा। ये कौन फरमा रहे हैं? अल्लामा सैयद महमूद बगदादी तफसीर रूहुल मानी में, कि इस्तिगफार और तौबा नहीं करता, इस्तिगफार तौबा नहीं करता, बुराई पर कायम रहता है, रोजाना जो है वो टीवी देख रहा है और इंटरनेट पे जा रहा है, गलत वेबसाइट पे जा रहा है, अपनी आंखें खराब कर रहा है, टेडियो से आंखें खराब कर रहा है, रोजाना गंदे काम कर रहा है। तो क्या है इसरार शराई बगैर इस्तिगफार गुनाहों पर कायम रहना, और जो इस्तिफा तौबा नहीं करता तो ये शख्स क्या है, मुजरिम है भाई। कहता है कि तौबा करें, क्या तौबा करें भाई, हमारी तौबा तो रोजाना टूट जाती है, रोजाना हमारी तौबा टूट जाती है, तो हम तौबा क्या करें। हजरत अबू बकर सिद्दीक रजी अल्लाह ताला अन्हु जो कौन थे, अरहमु उम्मती, यानी उम्मत के साथ सबसे ज्यादा रहम दिल थे, तो उन्होंने सारे इसरारे शरई पर एक रिवायत बयान की है जो मिश्कात शरीफ में भी है। तो पूरे जखीरा हदीस में हजरत अबू बकर सिद्दीक रजी अल्लाह ताला अन्हु से सिर्फ दो चार रिवायतें ही हैं, और इन दो चार रिवायतों में ये भी एक हदीस उन्होंने नकल की है, क्योंकि ये उम्मत पर रहमत का मामला था ना, कि कहीं ऐसा ना हो कि मेरे नबी सल्लल्लाहु अलैहि वसल्लम की उम्मत गुनाह करके मायूस हो जाए, इसलिए बवजह रहमत हजरत सिद्दीक अकबर रजी अल्लाह ताला अन्हु ने ये बयान फरमाया हदीस पाक में कि मा असर्रा मन इस्तगफरा व इन आद फिल यौमी 70 मर्रा, यानी जो शख्स इस्तगफार करता है, माफी मांगता है, रोता है, गिड़गड़ाता है, हिम्मत से इरादा कर ले कि आइंदा गुनाह नहीं करना, तो गुनाह पर इसरार करने वालों में तो क्या उसका शुमार गुनहगार में भी नहीं होगा। अगर से दिन में 70 मरतबा तौबा टूटती है तो वो इसरार करने वालों में शामिल नहीं होगा, गुनहगारों में तो शामिल होना दूर की बात है। तो दोस्तों फायदा है तौबा करने में, अगर गुनाह नहीं छूटते तौबा में नहीं छोड़नी, तौबा करते रहना है। अल्लामा अबुल इसहाक इस्फ़हानी रहमतुल्लाह ताला इमाम गज़ाली के उस्ताद थे, तो मुल्ला अली क़ारी रहमतुल्लाह अलैह किताब अल इस्तिग़फ़ार में फरमाते हैं कि इमाम गज़ाली के जैसे ये इनके जो उस्ताद थे अल्लामा इस्फ़हानी ने 30 बरस तक दुआ मांगी। क्या दुआ मांगी, क्या अल्लाह मुझसे कोई खता ना हो, मैं आपसे इस वक्त मांगता हूँ। 30 बरस तक दुआ कबूल नहीं हुई उनकी, कोई ना कोई खता हो जाती। बड़े बड़े लोग दोस्तों जो रात दिन मेहनतें कर रहे हैं, मुजाहदे कर रहे हैं, 80-80 बरस के लोग जो सुलूक में जिक्र तहज्जुद कजा नहीं करते, कितने कितने दफा वो अल्लाह ताला का जिक्र करते हैं, लेकिन हकीम अल उम्मत रहमतुल्लाह अलैह को लिखा कि हजरत आंखों की हिफाजत में मुश्किल पेश आ रही है, जब कोई हसीन औरत सामने आ जाती है तो मुझे बड़ी बेचैनी पैदा होती है। तो हजरत ने इलाज लिखा कि हर खता पर सिरात तौबा अदा करो और जुर्माना भी अदा करो। अब नफल नमाज भी पढ़ रहा है और जुर्माना भी अदा कर रहा है। जिसको तलब होती है अल्लाह की दोस्तों, वो अपने शेख के मशवरे पे अमल करता है, लेकिन ये आदत फिर भी नहीं छूटी, नमाजें भी पढ़ी, जुर्माना भी दिया। फिर हजरत ने 3-4 इलाज और लिखे मगर किसी से कोई फायदा ना हुआ। आखिर में हजरत ने इलाज लिखा कि आइंदा एक नजर खराब की तो 3 महीने तक कोई खत नहीं लिखेंगे मुझे आप, और अगर क्योंकि वो थे हजरत के दीवाने, हजरत के आशिक थे वो, और आशिक के लिए सबसे बड़ा अजाब ये है कि अपने महबूब से मुलाकात ना हो, अपने महबूब को खत ना लिखे, अपने महबूब की खैर खैरियत ना मालूम कर सकूं मैं। अगर 2 दफा फिर हजरत ने लिखा कि अगर 2 दफा नजर खराब की तो 6 महीने तक आप मुझे कोई खत नहीं भेजेंगे, और अगर 3 दफा नजर खराब की तो हमेशा के लिए ताल्लुक खत्म। बस उनका इसी में काम बन गया, क्योंकि शेख से मोहब्बत तो थी। इसलिए दोस्तों गुनाहों से बचने के लिए अपनी सी कोशिश तो जारी रखनी चाहिए। हाजा साहब रहमतुल्लाह अलैह फरमाते हैं अपने एक शेर में कि न चित कर सके नफ्स के पहलवान को, तो यूं हाथ पांव भी ढीले न डाले, अरे इससे कुश्ती तो है उम्र भर की, कभी वो दबा ले कभी तू दबा ले। नफ्स से कुश्ती लड़ते रहो, गुनाहों से बचने की कोशिश करते रहो, अल्लाह वालों से मशवरे करते रहो, इंशाअल्लाह ताला रोते गाते मेरे शेख फरमाते थे जन्नत में चले जाएंगे। हैं, हमने तय की इस तरह से मंजिले, गिर पड़े गिर कर उठे उठ कर चले। तो तौबा इस्तिग़फ़ार आहोज़ारी को नहीं छोड़ना चाहिए। जो अल्लाह के हुजूर में रोना छोड़ देगा फिर उसका काम नहीं बनेगा। खूब सुनने में दोस्तों, हमारे बाबा की मिरास यही थी। मेरे शेख रहमतुल्लाह अलैह फरमाते थे हमारे बाबा कौन, हजरत आदम अलैहिस्सलाम का काम कैसे बना था, रोने से काम बना था ना। सुभान अल्लाह, जिस चीज से बाबा का काम बनता है, बच्चों का काम भी बनेगा। बाबा ने ही काम किया था। इतना रोए कि अरफात के मैदान में जबले रहमत पर जहां आपने आहुजारी की थी छोटे छोटे चश्मे बन गए थे। इतना रोए कि आंसुओं के छोटे छोटे चश्मे बन गए। हजरत अली महाइमी रहमतुल्लाह ताला बहुत बड़े मुफस्सिर थे जिनके कब्र बम्बे में है। अपनी तफसीर में लिखते हैं कि अल्लाह ताला ने हजरत आदम अलैहिस्सलाम के आंसुओं से दुनिया में खुशबूदार फूल बनाए। गुलाब, चमेली, मोतिया, दिन का राजा, रात की रानी, गरज सारे खुशबूदार फूल अल्लाह ताला ने हजरत आदम अलैहिस्सलाम के आंसुओं से पैदा किए। अल्लाह ताला ने इनके आंसुओं की कितनी कदर फरमाई, यानी नबूवत का ताज रख दिया। आहुजारी अश्कबारी से सिर्फ भूल माफ नहीं हुई बल्कि उनके सर पर नबूवत का ताज भी रख दिया। मेरे दोस्तों, आज हम भी अगर गुनाहों से तुच्छी तौबा कर लें, आंसू बहा लें, अल्लाह की बारगाह में रो लें, तो हमारी गुलामी पे अल्लाह ताला अपनी दोस्ती का ताज रख देंगे। हजरत मजजूब ख्वाजा साहब रहमतुल्लाह अलैह फरमाते हैं, जब फलक ने मुझको महरूम गुलिस्तां कर दिया, अश्क हाय खून ने मुझको गुल बदामा कर दिया। यानी कि तकदीर ने हमें जन्नत से निकाल कर दुनिया में भेज दिया। फलक से मुराद क्या है? तकदीर। तो जब किस्मत ने हमें जन्नत से लाकर दुनिया में डाल दिया, तो हम इतना खून के आंसू रोए कि हमारे रोने से जन्नत हमारे दामन में आ गई। यानी खालिक जन्नत दिल में आ गया, तो फिर जन्नत की क्या हकीकत है? जब आहुजारी से तौबा से अल्लाह मिल जाता है तो जन्नत क्या चीज है? दोस्तों, जन्नत तो मखलूक है और अल्लाह खालिक है। जन्नत मखलूक है, अल्लाह खालिक है। मुकाबला नहीं कर सकती मखलूक, खालिक अल्लाह है। तो जब जन्नत जब अल्लाह में मिल गया तो सब कुछ मिल गया। जो तू मेरा तो सब मेरा, फलक मेरा, जमी मेरी, अगर एक तू नहीं मेरा तो कोई शय नहीं मेरी। तो अगर गुनहगार बंदे तौबा कर ले, अल्लाह से खूब रोए, तो जन्नत दोस्तों क्या चीज है? अल्लाह मिल जाते हैं। मेरे शेख रहमतुल्लाह अलैह का एक शेर याद आया, अजीब शेर है। सजदे में जब अल्लाह ताला की नजर इनायत होती है, जब बंदा सजदा करता है, एक एक सजदा दोस्तों पूरी कायनात की बादशाह सल्तनत से अफजल होता है। क्योंकि उस वक्त अल्लाह के कदमों में बंदे का सर होता है। वह देखो, उस वक्त जब सजदा कर रहा होता है तो क्या अजीम उसका दर्जा होता है। शेख फरमाते हैं, जमीन सजदा पर उनकी निगाह का आलम, जमीन सजदा पर उनकी निगाह का आलम, बरस गया जो बरसना था मेरा खूने जिगर। लेकिन रोना भी दोस्तों अल्लाह वालों से सीखा जाता है। मेरे शेख फरमाते थे रहमतुल्लाह अलैह के, अल्लाह वालों से अपने आंसुओं की तरबियत भी कराई जाती है, हंसने की तरबियत भी कराई जाती है। मौलाना रूमी रहमतुल्लाह अलैह फरमाते हैं, दर मुनाजातम बिमी खूने जिगर, ए अल्लाह मेरे मुनाजात में मेरे जिगर का खून देख लीजिए। मौलाना रूमी रहमतुल्लाह अलैह फरमाते हैं कि मेरे जिगर में खताओं पर नदामत के सैकड़ों सैकड़ों जो है वो आग रोशन है, और नदामत के गम से मेरा सीना जल रहा है। लेकिन हम क्यों अल्लाह ताला को, यानी हमने अल्लाह को नाराज क्यों किया है? एक सांस भी अल्लाह की नाराजगी में गुजारना इससे ज्यादा दुनिया में कोई दोस्तों जिल्लत और खारी खसारे की बात नहीं है। एक सांस भी अल्लाह की नाफरमानी में गुजारना कितने बड़े खसारे की बात है। एक सांस अल्लाह को राजी कर लेना हम तकलीम की दौलत से बढ़कर है। अनफास जिंदगी के जो उन पर फिदा हुए, शम्सो कमर भी सामने उनके गदा हुए। एक सांस अल्लाह की फरमाबरदारी में गुजार लेना कितनी कीमती वो सांस है। और जिस घड़ी अल्लाह की नाफरमानी बंदा करता है तो वो कितनी मनहूस घड़ी है मेरे दोस्तों। मेरे शेख फरमाते थे, पांचों नमाजों के बाद यही दुआ मांगे कि ऐ अल्लाह हमारी एक सांस भी आपकी नाराजगी में न गुजरे और हमारी हर सांस आपकी मर्जी में गुजरे। इससे बढ़कर कोई बादशाह नहीं है, इससे बढ़कर कोई दौलतमंद नहीं है जिससे अल्लाह राजी हो। अरे अगर दुनिया में यकीन के साथ अल्लाह ताला का राजी होना मालूम हो जाए तो मेरे शेख फरमाते थे, मारे खुशी के कलेजा फट जाए, मारे खुशी के कलेजा फट जाए। برات دوستو اللہ تعالیٰ استغفار توبہ کی توفیق دیتا ہے، رونے کی توفیق دیتا ہے، یہ اس کی قبولیت کی علامت ہے، کیونکہ توفیق آسمان سے آتی ہے. اگر اللہ ناراض ہوتا ہے تو آسمان سے اس کو توبہ کی توفیق بھی نہیں ملتی. اب قرآن پاک میں دیکھیں اس کی دلیل بھی ہے، تین صحابہ کرام سے اللہ تعالیٰ اور رسول اللہ صلی اللہ علیہ وسلم ناراض ہو گئے، تو جو کسی وجہ سے جہاد میں مشترک نہ ہو سکے تھے، لیکن جب انہوں نے رونا شروع کیا اور آہوزاری شروع کی، اللہ فرماتے ہیں ثم تاب علیہم لیتوبوا، یعنی ای وفقہم للتوبہ، یعنی ان پر مہربانی اللہ نے فرمائی، لیتوبوا تاکہ وہ توبہ کر لے. مہربانی آسمان سے ہوئی اور زمین پر، لیتوبوا تاکہ وہ توبہ کر لے. سبحان اللہ، اللہ جس طرف رخ کیا تو نے وہ گلستہ ہو گیا، تو نے رخ پھیرا جدھر سے وہ بیابہ ہو گیا. اللہ کی نظر دوستو جس طرف ہو جاتی ہے تو وہ ویرانہ بھی گلستان بن جاتا ہے. ہمارے دل کتنے ہی ویران ہو چکے ہوں، برباد ہو چکے ہوں، لیکن اللہ کی ایک نظر کرم ہمارے دل پر پڑ جائے تو وہ دل جو ہے رشک ہم تقلیم دولت بن جاتا ہے. وہ اللہ ہم سب کو ایسا دل عطا فرمائے، اس کا قلب پھر قلب سلیم بن جاتا ہے، قلب سلیم اس کا دل بن جاتا ہے. تو توبہ اللہ تعالیٰ عطا فرماتے ہیں دوستو. تو جس بندے پر اللہ مہربانی فرماتا ہے وہ بندہ پھر کیا کرتا ہے، لیتوبو ہو جاتا ہے، کوشش کرتا ہے کہ اس کی کوئی سانس اللہ کی ناخوشی میں استعمال نہ ہو، اور ہر سانس اللہ پاک پر فدا ہو. اور اگر کبھی یعنی لغزش ہو جاتی ہے تو توبہ استغفار سے، ندامت کے آنسو سے اس کی تلافی کرتا ہے. یہ خطائے بندگی پر استغفار توبہ کرنا کیا ہے، آتا ہے خواجگی کا سبب بن جاتا ہے. پھر اللہ تعالیٰ اس کو اور قریب کر لیتے ہیں، کیونکہ اللہ تعالیٰ کو اپنے بندے سے ندامت زیادہ پسند ہے. عبادت کرنے والے فرشتے تو بھائی بہت ہیں وہاں پہ، فرشتوں کے پاس ندامت نہیں ہے، کیونکہ ان سے خطا نہیں ہوتی. خطا نہیں ہوگی تو ندامت کہاں سے آئے گی؟ یہ تو ہم بندے ہیں، ہم سے خطائیں ہوتی ہیں، ندامت ہوتی ہے، اس سے اللہ تعالیٰ بہت قدر کرتے ہیں. مولانا رومی رحمتہ اللہ علیہ فرماتے ہیں، در مناجاتم بی بی خون جگر، کہ میری مناجات میں، میری دعاؤں میں میرے خون جگر شامل ہے، کیونکہ میرا سینہ آپ کی ناراضگی اور خوف سے سینکڑوں آگ اور شعلے میں جل رہا ہے. تو دوستو اللہ تعالیٰ نے ان تین صحابہ اکرام کا جو غم ہے وہ قرآن پاک میں بیان کیا ہے. اللہ اکبر، کیا عاشق تھے یہ لوگ کہ ان کے غم کو اللہ تعالیٰ نے اپنے کلام کا حصہ بنا دیا. معلوم ہوتا ہے کہ اللہ کے راستے کا غم اتنا قیمتی غم ہے کہ اللہ تعالیٰ نے اس کو اپنے قرآن کا جز بنا لیا ہے. اللہ کو ساری دنیا ان کو اندھیری معلوم ہوئی تھی. وضاقت علیہم الارض بما رحبت، سارا عالم ان کے لیے اندھیرا ہو گیا تھا. زمین کتنی وسیع ہے لیکن باوجود اپنی وسعت کے ان کے اوپر تنگ ہو چکی تھی. تو اللہ تعالیٰ فرماتے ہیں کہ ان کی محبت کا یہ مقام کہ میری ناراضگی سے اتنے غم زیادہ کہ سارا عالم ان کے لیے تنگ ہو چکا تھا، زمین تنگ ہو چکی تھی. اور وضاقت علیہم انفسهم وظنوا ان لا ملجا من اللہ الا الیہ، اور یہ اپنی جانوں سے بیزار ہو چکے تھے. اگر خودکشی جائز ہوتی تو یہ خودکشی بھی کر لیتے. یہ سمجھ گئے تھے کہ اللہ کے علاوہ اور کہیں پناہ نہیں ہے. اٹھا کر سر تمہارے آستاں سے، زمین پہ گر پڑا میں آسمان سے. ان کو جینا اچھا نہیں لگ رہا تھا. یہ ہے محبت کی علامت دوستو، یہ محبت کی علامت ہے. اللہ ناراض ہوگی تو کوئی شے اچھی نہیں لگتی، ہر شے کے اندر جو ہے وہ افسردگی سی محسوس ہوتی ہے. جس سے گناہ ہو جائے اس کے قلب پر یہ کیفیت پیدا ہو جائے تو یہ علامت ہے کہ اللہ کے ساتھ اس کا دوست تعلق مضبوط ہے، اللہ سے دوستی ہے اس کو. آج ہمارا کیا حال ہے کہ روزانہ ٹی وی دیکھ رہے ہیں اور انٹرنیٹ پہ جا رہے ہیں، روزانہ غلط کام کر رہے ہیں اور حرام کاموں کو اپنی غذا بنایا ہوا ہے ہم نے. ذرا سوچیں میرے دوستوں کہ ہمارے اللہ سے کیا تعلق ہے. نہایت کمزور تعلق ہے جس کو گناہ کر کے کوئی پریشانی نہ ہو اور اپنے وہ اپنے ایمان کی خیر منائے. آپ صلی اللہ علیہ وسلم نے کیا فرمایا حدیث پاک میں, اذا سرت کا حسنتک وساءتک سیئتک فانت مؤمن, کہ جب تمہیں نیکیاں خوش کر دیں تلاوت سے, نماز پڑھنے سے, بزرگوں کی صحبت سے, اچھے کاموں سے, نظر کی حفاظت سے, دل خوش ہوتا ہے نا, تو تمہاری نیکی تمہیں خوش کر دے اور تمہارے گناہ تمہیں غمگین کر دیں. کیا ہمارے قلب یہ کیفیت پیدا ہوتی ہے جب ہم سے گناہ ہوتا ہے, غم یہ گرتا ہے, غم دل پہ آتا ہے؟ اللہ اکبر, اللہ کے راستے کا غم بڑا قیمتی غم ہے میرے دوستو. فانت مومن, آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ اگر گناہ تجھے غمگین کر دے تو یہ علامت ہے فانت مومن. آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ تم مومن ہو. سبحان اللہ, سند ایمان عطا فرماتے ہیں حضور صلی اللہ علیہ وسلم. اس سے معلوم ہوا کہ آدمی سے گناہ ہو سکتا ہے, خطائیں ہوں گی, مگر اپنے گناہوں پر فوراً توبہ استغفار کر کے اپنے اللہ کو راضی کر لیتا ہے. وہ اللہ کی ناراضگی میں ایک سانس بھی نہیں گزارتا دوستو. وہ بندہ کیسا ہے کہ اللہ کی نعمتیں خوب اڑاتا ہے لیکن اللہ کی ناراضگی سے ڈرتا نہیں ہے, اللہ کو ناراض کرتا ہے, اللہ کو خوش نہیں کرتا. جس اللہ کی نعمتیں کھاتا ہے اسی اللہ کو ناراض کرتا ہے. تو ملا علی قاری رحمتہ اللہ علیہ کتاب الاستغفار میں لکھتے ہیں کہ امام غزالی رحمتہ اللہ علیہ کے جو استاد تھے نا, علامہ اصفرائنی رحمہ اللہ, 30 برس تک یہ دعا مانگتے رہے. کیا؟ کہ اللہ مجھے معصوم کر دے, مجھ سے کوئی خطا نہ ہو. تو ایک دن آسمان سے آواز آئی کہ اے اصفرائنی, تو ہمیشہ ہم سے ایک ہی دعا مانگتا ہے, نبیوں کی طرح معصوم بننا چاہتا ہے. میں نے اپنے محبوب بنانے کے دو دروازے بنائے ہیں, ایک دروازہ عصمت کا ہے جو انبیاء کے لیے مخصوص ہے اور دوسرا دروازہ توبہ کا تائبین کے لیے ہے. کیا تو یہ آیت نہیں پڑھتا ان اللہ یحب التوابین, کہ اللہ تعالیٰ توبہ کرنے والوں کو محبوب رکھتا ہے اور جس کا تعلق میں اللہ زیادہ ہوتا ہے اس کی توبہ بھی اسی درجے کی ہوتی ہے. جناب, جس کا جتنا درجہ تعلق اللہ کے ساتھ ہوتا ہے اتنا ہی اس کی توبہ بھی اسی مقام کی ہوتی ہے اور اس کی ندامت بھی اسی درجے کی ہوتی ہے. ہر شخص کی الگ الگ اثر ہوتا ہے نا, ہر شخص کی میں اثر الگ الگ ہوتا ہے. جتنا اللہ سے تعلق ہوتا ہے اتنا ہی اس کی میں اثر ہوتا ہے. میرا پیام کہہ دیا مکان سے جا کے لا مکان, میرا پیام کہہ دیا مکان سے جا کے لا مکان, اے میری آہ بے نوا تو نے کمال کر دیا. اے بابا نجم الحسن رحمت اللہ علیہ فرمایا کرتے تھے کہ جو اور کے دل سے بھی نکلے وہ ہماری نہیں, ہاں جو اور کے دل سے بھی نکلے وہ ہماری نہیں, جو درد ہمارے دل میں ہے اس درد کی کوئی تھا نہیں. تو حضرت ایسے ہی ایک اور بزرگ گزرے ہیں, بادشاہ گزرے ہیں, ان کا نام تھا سلطان ابراہیم بن ادب رحمۃ اللہ علیہ, وہ بھی یہ دعا کرتے تھے. تو ان کا تذکرہ تفسیروں میں آیا ہے. علامہ علوسی سید محمود بغدادی رحمۃ اللہ علیہ نے ان کا تذکرہ تفسیر المعانی میں کیا ہے, اس میں قصہ کیا ہے, لکھا ہے کہ جب یہ اپنی سلطنت سے آدھی رات کو فقیری یعنی فقیری لباس پہن کر وہاں سے نکلے اور بادشاہت کا لباس اتار دیا, چپکے سے نیشاپور کے جنگل میں چلے گئے اور وہاں 10 برس تک اللہ کی عبادت میں لگے رہے. اس کے بعد اللہ تعالی نے ان کو حج کی توفیق دی, تو حج میں ان کے ساتھ 8 سال 9 سال کا جو بچہ اس وقت سلطنت بلخ کا ولی عہد تھا اور اب بادشاہ تھا, جوان ہو چکا تھا, تو حج میں ان کا بیٹا بھی آیا ہوا تھا اور دونوں کو ایک دوسرے کو خبر نہیں تھی. تو حضرت سلطان ابراہیم بن ادب رحمۃ اللہ علیہ جو سلطنت اور بیوی بچوں کو چھوڑ کر جنگل چلے گئے, تو یہ دوستو یہ ان پر غلبہ حال تھا. میرے شیخ فرماتے تھے کہ یہ کوئی شرعی مسئلہ نہیں ہے कि सब लोग जो है तबलीग में निकल जाएं, घर में कोई ना रहे, ये मसला नहीं है। इसका नाम है गलबा हाल, और मगलूब उल हाल माजूर होता है, माजूर नहीं होता। तो इन पर अल्लाह की मोहब्बत का हाल ऐसा गालिब हो गया था कि वो मजबूर मोहब्बत होकर रह गए थे। कभी ऐसी कैफियत भी हो जाती है। जब तवाफ कर रहे थे तो तवाफ में अपने बेटे से आंखें मिली, क्योंकि बाप का खून बेटे में होता है। तो 10 साल के बाद बेटे से निगाह मिले तो उनके दिल में अजीब सी कशिश महसूस हुई। अगर बाप छोटे बच्चे को छोड़कर चला जाए और कहीं मुलाकात हो जाए, आंख से आंख मिल जाए, तो दोस्तों कशिश जरूर महसूस होगी, क्योंकि रगों में बाप का खून है। इसी तरह मेरे शेख फरमाते थे, रूहें अल्लाह के पास से आई हैं, लिहाजा अल्लाह का नाम सुनकर उनके दिल में ख्याल आता है कि मेरा कोई मालिक, मेरा कोई पालने वाला, मेरा कोई अल्लाह है जिसका तस्करा किया जा रहा है। कहीं भी अल्लाह का नाम सुनेगा, जिस किसी के मुंह से भी अल्लाह का नाम सुनेगा, तो बस वो मस्त हो जाएगा कि मेरे अल्लाह का नाम लिया जा रहा है, मेरे महबूब, मेरे पालने वाले का नाम लिया जा रहा है। उसको मोहब्बत जरूर मालूम होगी। तो अगर बार बार अल्लाह का तो जिक्र किया जाए तो मोहब्बत मालूम होती है कि नहीं। दिल अजल से था कोई आज का शहदाई है, थी जो एक चोट पुरानी वो उभर आई है। बहरहाल तो हजरत सुल्तान इब्राहिम बिन अदब रहमतुल्लाह अलैह ने फौरन 2 रकात पढ़कर इंतजार किया कि ये साहब ज्यादा तवाफ करके आए तो इससे पूछूं कि कहां से आया है, कहां का रहने वाला है। तो उनके बेटे ने तवाफ करके मकाम इब्राहिम पर 2 रकात पढ़ी और वहीं ये बैठे थे। न ये उनको पहचानते न वो इनको पहचानते, मगर कशिश महसूस हो रही थी। आखिर बाप तो बाप है ना, लिहाजा पूछा कि बेटे तुम कहां से आए हो। उन्होंने कहा कि मैं बल्ख से आया हूं। पूछा तुम क्या काम करते हो। कहा कि मैं वहां का वली अहद हूं। कहने लगे अच्छा, तो तुम्हारे अब्बा कहाँ हैं? तो वो रोने लगा। शहजादा रोने लगा। उसने कहा कि हमारे अब्बा हमको 8 साल की उम्र में छोड़कर अल्लाह के इश्क मोहब्बत में जंगल में चले गए थे, आज तक उनका पता नहीं। अब सोचिए दोस्तों, उस वक्त उनका क्या आलम हुआ होगा। मेरे शेख जब ये वाकया बयान करते थे ना, तो अजीब हालत होती थी। बस फौरन कहा कि उठो, खड़े हो, और सीने से लगाकर खूब रोए और कहा कि मैं ही तुम्हारा बाप हूँ, सुल्तान इब्राहिम बिन अदर मैं ही हूँ। दोस्तों ऐसे ऐसे और अल्लाह ने मुजाहिदे किए हैं, उनके मुजाहिदात के बरकत सबके में अल्लाह ने आज हमें मुसलमान बनाया है, दीन हम तक पहुंचाया है। और अगर आज हम अब मुजाहिदात नहीं करेंगे, दीन नहीं सीखेंगे, तो कल को हमारी औलाद का क्या हाल होगा, उनको कौन दीन सिखाएगा। आज हम कुर्बानी देंगे अपनी औलाद के लिए, आज हम कुर्बानी देते हैं उनको दुनिया उनकी बेहतर बनाने के लिए, लेकिन दीन सिखाने के लिए कोई कुर्बानी नहीं है। न हम अल्लाह वालों के पास लेके जाते हैं, न उलमा के पास लेके जाते हैं, और बस जरा सा वो जो है यूट्यूब पे और सोशल मीडिया पे आप दीन सीख लेते हैं और कहते हैं काफी है बस। ये दोस्तों सोबत में जाना चाहिए, अल्लाह वालों के पास लेके जाना चाहिए। दीन मुस्तहकम रहता है, दीन देरपा रहता है। बहुत तो अल्लामा अलूसी रहमतुल्लाह अलैह ने लिखते हैं कि ये भी तवाफ में यही दुआ मांग रहे थे। कौन? हज़रत सुल्तान इब्राहिम बिन अदब रहमतुल्लाह अलैह। क्या अल्लाह मुझे मासूम बना दे, मुझसे कभी कोई खता ना हो। तो आसमान से आवाज आई, ए सुल्तान इब्राहिम बिन अदम, अंत तसअलुल इस्मा व कुल्लु इबादी यसअलुनल इस्मा मिन्नी फअला मन अतकर्रम व अला मन अतफज्जल। तुम मुझसे मासूम बनने का सवाल करता है, सारे दुनिया के इंसान भी मुझसे यही मांगते हैं जो तू मांग रहा है, लेकिन अगर सबको मासूम बना दूं तो मेरा करम, मेरी मेहरबानी, मेरा फजल किस पर होगा। अगर सब मुकद्दस हो गए, मासूम हो गए, तो गुनाहों पर रोने वाली कौम कहां से आएगी, मुस्तग़फ़िरीन तायबीन आहुज़ारी करने वाली कौम कहां से आएगी। इन्नल्लाह युहिब्बुत तव्वाबीन में जो अल्लाह ताला के प्यार का जिक्र है ना, कि अल्लाह ताला प्यार करते हैं, तौबा करने वालों से मोहब्बत करते हैं, तो वही किसको प्यार मिलेगा जब सब मासूम बन जाएंगे। لیکن دوستو اس کا مطلب یہ نہیں کہ انسان گناہوں پر جری ہو جائے. بھائی اگر کوئی مرہم جلنے کے زخم کے لیے 100% مفید ہے تو وہ کسی حادثے کی صورت میں ہے. اس کا مطلب یہ نہیں ہے کہ اس مرہم کے بھروسے پر ہم آگ میں ہاتھ ڈال دیں. اللہ سے دوری کے اسباب پر حریص ہونے والا شخص آپ بتائیں کیسا ہے؟ محروم و قسمت ہے نا یہ شخص جو اللہ سے دور کرنے والے اسباب معصیت کو تلاش کرتا رہتا ہے، ڈھونڈتا پھیرتا ہے. جیسے کبھی جہاں پہ میرے شیخ فرماتے تھے کیچڑ زیادہ ہوتا ہے تو ہاتھ بھی پھسل جاتا ہے، خطا ہو جانا اور ہے، لیکن خطاؤں کے اسباب سے قریب ہونا اور ہے. ایک تو یہ ہے کہ انسان سے خطا ہو گئی، اور ایک یہ ہے کہ بازاروں میں کوئی کام نہیں ہے، کوئی کام نہیں بازاروں میں، مگر ہر بس اسٹاپ پر عورتوں کو دیکھنے کے لیے جا رہا ہے، بازاروں میں ایسے گھومنے جا رہا ہے کہ نئی نئی پھلجھڑیاں دیکھوں گا وہاں پہ. اس لیے تلاش کرتا ہے گناہوں کے اڈے، جان بوجھ کے یہ شخص تلاش کرتا ہے کہ کہیں میں گناہ کر سکوں. گناہوں کے اڈے کو تلاش کرتا ہے، گناہوں کی چیزوں کو تلاش کرتا ہے. دوستو یہ کیسی طبیعت ہے ایسے شخص کی بتائیے؟ معصیت کو تلاش کرتا ہے. اس کے لیے سفر کرنا، پیسے خرچ کرنا یہ بہت خطرناک بات ہے، جو اللہ کے غضب کو دونوں سل دیکھ کر بھی. تو وہ کتنا بڑا میں دوستو اللہ تعالی کے نافرمانی کو خریدتا ہے، بہت خطرناک حالت ہے یہ. اللہ تعالیٰ کا اللہ نہ کرے اللہ ہم سب کی حفاظت فرمائے، اللہ کا غضب نازل ہوگا تب پتہ چلے گا. اللہ اپنی رحمت سے ہم سب کی حفاظت فرمائے. تو دوستو عصمت جو ہے نا صرف نبیوں کے لیے ہے، مخصوص ہے، ولایت کے لیے عصمت لازم نہیں ہے. البتہ معصیت شخص کے لیے ولایت کے خلاف نہیں ہے جو معصیت پر قائم دوام رہتا ہے، اور اگر کبھی احیاناً چوک ہو جائے اور دواماً اس کے اعمال اس کے اذکار میں اس کا تعلق معلّہ نظر آئے تو پھر اس کے بارے میں زبان خاموش رکھنی چاہیے. بھائی ایک آدمی نیک ہے، اللہ والا ہے، کبھی اس سے بھی خطا ہو سکتی ہے، چوک ہو سکتی ہے، تو آپ دیکھیں کہ اس کی اکثر حالت بہتر ہے، کبھی لغزش ہو جاتی ہے، چوک ہو جاتی ہے، اس لیے ان کے بارے میں زبان کو خاموش رکھنا چاہیے. کیوں؟ ثم تاب علیہم لیتوبوا. جس کو توفیق توبہ نصیب ہو جائے وہ اللہ کا ولی ہے. دلیل کیا ہے؟ علامہ علوسی سید محمود بغدادی فرماتے ہیں کہ ثم تاب علیہم لیتوبوا کی تفسیر میں کہ ایوفقہم للتوبہ، یعنی اللہ تعالیٰ ان کو توفیق توبہ دی، لیتوبوا تاکہ وہ توبہ کر لیں. تو معلوم ہوا کہ توفیق توبہ آسمان سے آتی ہے، اور اگر آسمان میں اس شخص کا کوئی مقام نہ ہوتا، میرے شیخ نے عجیب بات فرمائی کہ اگر اس شخص کا کوئی مقام نہ ہوتا، کوئی مقام محبوبیت نہ ہوتا، تو خدا اس کو یاد بھی نہ کرتا، یعنی توفیق توبہ بھی نہ دیتا. بات سمجھ میں آ رہی ہے؟ تم بتاؤ جس شخص کو توبہ کی توفیق دنیا میں زمین پہ ہو رہی ہے تو سمجھ لے کہ اس شخص کا کوئی اللہ کے ہاں مقام ہے، اللہ اس سے محبوب، اللہ اس سے پیار کرتے ہیں، کوئی مقام محبوبیت اس کا ہے، تبھی اللہ اس کو یاد کر رہے ہیں اور توبہ کی توفیق زمین پہ اس کو عطا فرما رہے ہیں، اللہ اس کو اپنا پیارا بنانا چاہتے ہیں. تو ایک بات تو یہ ہوگی. ایک بات اور عرض کر دوں کہ اسباب جو ہے نا گناہ سے اس سے قریب نہیں رہنا بڑی خطرناک چیز ہے. جیسے کوئی شخص افسر ہے یا اسکول کا پرنسپل ہے یا وہ لڑکی کو پی اے رکھ لے، یا آج کل جو ہے مارکیٹوں میں اور دکانوں میں لڑکیوں کو رکھا ہوا ہے، ٹیلی فون پہ آپریٹر رکھ لیے، تنہائی میں ان سے انٹرویو لیتے ہیں، یا اس کے لڑکیوں کو نوکریاں دینے کا کام ہے، ایک ایک کر کے سیریل نمبر سے لڑکی کو اندر کمرے میں اپنے پاس بلاتا ہے، تو یہ چیزیں ایسی ہیں کہ اس کا دل بچ نہیں سکتا. اللہ تعالیٰ فرماتے ہیں تلک حدود اللہ فلا تقربوها، تو جو اللہ کے حرام کی حدود ہے ان کے قریب بھی نہ جاؤ. تو جو ان کے قریب رہے گا بچ نہیں سکتا. بھائی ایک دن بچے گا، دو دن بچے گا، لیکن آہستہ آہستہ نشان پڑے گا، چوٹ لگے گی. ہر نظر ایک چوٹ مارتی ہے، याद रखिए, हर नजर बदनजरी एक चोट मारती है, ये मामूली चीज नहीं है। बदनजरी इबलीस का जहरीला तीर है, जो हदीस पाक में आता है कि इन नजर सहमुन मिन सिहाम इबलीस मस्मूमुन। ये वो लोग जो इसको हल्का समझते हैं, नजर की चोरी को जो हल्का समझते हैं, दोस्तों ये एक चोट लगाता है शैतान, ये तीर जहरीले तीर है, लगते लगते पूरा जहर ये फैल जाता है। फिर क्या होता है कि ईमानी मौत वाक्य हो जाती है, तौबा नहीं करेगा तो बदनजरी इबलीस के तीरों में से एक जहरीला तीर है। एक तीर आज लगा, एक तीर कल लगा, आखिर जख्म पड़ेगा कि नहीं बताओ भाई? जख्म पड़ेगा ना, एक दिन आगे के खतरनाक हालत में मुब्तला हो जाएगा। इसलिए फर्ज कर लो कि ऐसी सूरतें जो हमारे लिए फितना है, उनके रखने से दुनिया का कितना ही फायदा हो, लाखों रुपए का फायदा हो, तो अल्लाह की खातिर, तक्वा की खातिर थोड़ी रोजी पर राजी रहो। चटनी रोटी खा लो, बिरयानी नहीं मिलेगी, दाल पर राजी रहो भाई। दाल खाने वाला जो अल्लाह को राजी रखता है, वल्लाह उसका बहुत ऊंचा दर्जा है। और बिरयानी खाकर अल्लाह को नाराज कर लेना मेरे दोस्तों, ये खतरनाक बात है। अगर अल्लाह ताला के नाम पर सल्तनत बल्ख लुटाई जा सकती है, तो ये थोड़ा सा दुनियावी नफा क्या हकीकत रखता है? अभी सुना ना हमने कि सल्तनत बल्ख सुल्तान इब्राहिम बिन अदन ने अल्लाह के लिए सल्तनत लौटा दी, अल्लाह को राजी करने की, अल्लाह की मोहब्बत में। हुजूर सल्लल्लाहु अलैहि वसल्लम का खून नबूवत अल्लाह की राह में कुर्बान हो सकता है, तो नबियों के खून से बढ़कर ये तुम्हारे चंद टके नहीं हो सकते। लोग कहते हैं कि लड़कियों को रखने की वजह से गाहक ज्यादा आते हैं, हालांकि इन सेठ साहब से फैक्ट्री मालिक की तहज्जुद भी जारी है और तस्बीह भी लिए हुए हैं और औरतों से बातें भी जारी हैं। प्रिंसिपल साहब उस्तानियों से पूछ रहे हैं कि क्या हाल है, ऐसी नौकरी पर लात मारो दोस्तों जहां इंसान इस बात पर मजबूर हो जाए कि उनसे बात करना जरूरी हो। ये क्या हयात है, ये जिंदगी है कोई? सोचो तो सही, कयामत के दिन हिसाब देना पड़ेगा। हाँ, अगर इंसान मजबूर हो जाए कि पेट की रोजी का मामला है और कोई दूसरी जगह अभी रोजगार नहीं मिला, तो भाई बिला जरूरत बात ना करे, हत्तल इम्कान बचने की कोशिश करे और अल्लाह से रोता रहे, तौबा इस्तिगफार करता रहे और दूसरी नौकरी तलाश करता रहे। हज़रत की मलूमत रहमतुल्लाह अलैह अजीब बात फरमाते हैं कि किसी अल्लाह वाले के सामने कोई पहलवान लईम शईम औरत आ गई, हट्टी कट्टी पहलवान बहुत तगड़ी, और ये कमजोर बेचारा अल्लाह वाला, उसने निगाह नीचे करके बात की तो औरत ने कहा कि हे मौलवी साहब, नजर उठाकर बात करो, मुझे क्यों नहीं देखता तू? फिर उसने उसके जनाब उसे उठाकर पटख दिया और सीने पर बैठ गई और कहा कि आंखों से आंखें मिलाओ, बड़े मुल्ला बनते हो ना। हजरत की मौलवी में फरमाते हैं कि अगर वो साहिब निस्बत है, मैं बताना चाह रहा हूं कि रास्ते हैं अल्लाह को राजी करने के लिए। कोई ये नहीं कह सकता कि इस जमाने में अल्लाह को राजी करना मुश्किल है, दुश्वार है। अल्लाह ताला ने तकवा फर्ज किया है और उससे पहले हमें हिम्मत अता फरमाई है। क्या अल्लाह के इल्म में नहीं था कि ऐसा जमाना भी आएगा, ऐसा जमाना भी आएगा? अल्लाह के इल्म में था, अल्लाह ताला ने हमें हिम्मत अता फरमाई है। आंखों की हिफाजत का हुक्म अल्लाह ने फरमाया है और कयामत तक ये हुक्म रहेगा, कयामत तक हमारे अंदर हिम्मत रहेगी आंखों की हिफाजत की। और इसके लिए इतना आसान फरमा दिया, आंखों पे पर्दे रख दिए अल्लाह ताला ने, कुछ नहीं करना पड़ता, बहुत ही आसान आंखों की हिफाजत, जरा हिम्मत करनी पड़ती है। अब मैं देखो भाई, घर में कमरे में बटन लगा हुआ है और गर्मी हो रही है, अब ये उठता भी नहीं है कि उठ के जाके मैं बटन ऑन करूं ताकि पंखा चल जाए, वही लेटा हुआ है, हाय हाय कर रहा है कि गर्मी लग रही है, गर्मी लग रही है। अरे जालिम, हिम्मत कर, दो कदम चल, बटन ऑन कर, अभी पंखा चलना शुरू हो जाएगा, गर्मी खत्म हो जाएगी। अब ये जालिम उठता ही नहीं है अपने वहां जगह से, ना बटन दबाता है। अल्लाह ने हमें ये आंखों पे दो पर्दे अता फरमाए हैं ना, बहुत आसान है, हिम्मत करनी है कि इनको नीचे गिरा लेना है। और ये भी नहीं है कि हमें कुछ करना पड़े, अल्लाह ने खुद इन दो पर्दों के अंदर ऑटोमेटिक ताकत रख दी है कि जब आ गए वो सामने, नाबीना बन गए, جب ہٹ کے وہ سامنے سے مینا بن گئے. اللہ دیکھتے آسمان پہ میرا بندہ میرے لیے آنکھوں کی روشنی ہوتے ہوئے نابینا بن رہا ہے, میرے لیے بندہ بینا بن رہا ہے. جہاں میں چاہتا ہوں وہاں دیکھتا ہے, جہاں میں منع کرتا ہوں وہاں اپنی آنکھوں کو بند کر لیتا ہے, یعنی آنکھیں جھکا لیتا ہے. تو خود اللہ تعالیٰ نے ایسے کوئی بٹن نہیں لگایا ہوا کہ ہمیں کوئی بٹن دبانا پڑے گا پردے آنکھوں کے گرانے کے لیے. ان پردوں کے اندر خود طاقت پردہ ہے, بس ارادہ کر لیں خود جھک جائیں گے. شیخ پینے کا ارادہ تو کرو, حوض کوثر سے منگا لی جائے گی. تو حکیم علومت رحمتہ اللہ علیہ فرماتے ہیں کہ اگر یہ شیخ جس کو اس بڑی یعنی تگڑی عورت نے پرکھ دیا, سوپ اوپر بیٹھ گئی ہے, تو اگر وہ صاحب نسبت ہے نا, اللہ والا ہے, تو اس وقت بھی اپنی نظر کی شعاؤں کو یعنی شعائے بصریہ کو کنٹرول میں رکھے گا, گہری نظر نہیں ڈالے گا, ستی نظر ڈالے گا. مجبوری والی نظر ہوتی ہے, پھر بھی پوری کوشش کرے گا کہ اپنی آنکھوں کی شعاؤں کو کنٹرول میں رکھے. دوستو یہ ہے تقوی, یہ ہے تقوی. آج ہم کہتے ہیں کہ ہمارے خرچے بہت بڑھ گئے ہیں. کیسے خرچے چلیں گے؟ گھر کا خرچہ بہت زیادہ ہو گیا ہے. تو دوستو میرے شیخ فرماتے تھے, کیا یہ ٹیلی ویژن رکھنا, یہ اعلیٰ قسم کے صوفے رکھنا, یا قالین رکھنا ہے کمرے میں, یعنی جوتا پہن کر قالین پر چلنا ضروری ہے؟ اتنے خرچے بڑھا لیے ہیں, پھر کہتے ہیں کہ اگر بیوی نہیں کمائے گی تو گھر کا خرچہ نہیں چلے گا. بھائی آمدن خرچہ تو ہمارے اختیار میں ہے نا, آمدنی اختیار میں نہیں ہے, خرچہ ہمارے اختیار میں ہے. جہاں ضرورت ہو وہاں خرچ کرے. بے برکتی اکثر تب پیدا ہوتی ہے جب انسان فضول خرچی کرتا ہے. تو اس کا کتنا بڑا نقصان پہنچا, جس گھر کے میاں بیوی دونوں کماتے ہیں تو یہ گھر خوشحال ہو گیا, اور اس کی بیوی کی وجہ سے ایک گھر بالکل اجڑ گیا. اب دونوں میاں بیوی کما رہے ہیں, دونوں 20-20 ہزار کما رہے ہیں, 40 ہزار روپے آمدنی آ رہی ہے. اب اس بیوی کی جگہ اگر دوسرا کسی مرد کو رکھ لیا جاتا تو کیا ہوتا کہ اس کے ماں باپ بھی روٹی کھا سکتے, اس کو اپنے بچوں کی پرورش کر سکتا. 20 ہزار وہاں جاتے, 20 ہزار جہاں آتے. اب اس سے کیا ہوا عورتوں کو نوکر رکھنے سے, کہ ایک تو گھر بالکل ہی آباد ہونے لگا, خوشحال ہو گیا, اور دوسرا گھر بالکل ہی اندھیرا ہو گیا. یہ انصاف ہے؟ لوگ کہتے ہیں کہ مساوات کرتے ہیں. عورتوں کو کہا جاتا ہے کہ تم بھی جو ہے مردوں کے شانہ بجانا کام کرو, تم بھی گھروں سے نکلو. حالانکہ یہ نعرہ لگانا گھروں کو تباہ کرنا ہے, آنکھوں کا زنا ہے, اللہ کی لعنت برستی ہے. حدیث میں ہے جو عورت بے پردہ پھرتی ہے اس پر خدا کی لعنت ہے. اور حضور صلی اللہ علیہ وسلم فرماتے ہیں کہ دیکھنے والوں پر بھی لعنت اور دکھانے والیوں پر بھی لعنت, دونوں ملعون ہیں. اور اللہ کی لعنت کیا مانے کہ البعد عن الرحمہ, اللہ کی رحمت سے دوری, اور رحمت سے دوری اللہ کا عذاب ہے. یہی وجہ ہے دوستوں کہ آج کوئی گھر چین سے نہیں ہے. پوچھ لو کیا حال ہے گھروں کا, تعویذ مانگتے پھرتے ہیں, عورتوں کے فون آتے ہیں, کوئی کہتے کہ ہمارے شوہر مجھے نہیں چاہتے, کسی کا شوہر ستا رہا ہے, کسی کا بیٹا راتوں کو 2-2 بجے تک رات کو گھر آ رہا ہے. کہاں گئے تھے؟ کلب گئے ہوئے تھے. کلب بھی عجیب نام ہے, عربی میں کلب کہتے ہیں کتے کو. تو اصل معاملہ یہ ہے کہ اللہ کے نافرمانی سے گھر گھر کے عذاب ہوا ہوا ہے. اس لیے دوستو گزارش ہے کہ جو لوگ دین کی باتیں سن رہے ہیں نا, اور کسی اللہ والے سے تعلق رکھتے ہیں, جہاں ہم اب سب اپنی جانوں پہ رحم کریں, اللہ پر بھی, اور ہم اللہ پر فدا ہو جائیں, ہم گناہوں کے جو اسباب ہیں ان سے دور رہیں. دیکھیں خالہ کی بیٹی ہو, چچا کی بیٹی ہو, ان سے نگاہ نیچے رکھیں اور ان کے سامنے نہ رہیں. اگر وہ کہیں ہم پر پردہ نہیں ہے, ہم بے پردہ ہیں, تمہارے سامنے آئیں گے, تو تم ان سے اللہ کے لیے کہہ دو کہ ہمارا تم سے کوئی تعلق نہیں ہے, تم کو پردے سے آنا ہے تو آؤ, ورنہ اپنے مالک کو ناراض کر کے خون کے رشتوں کا حق ادا کرنا ہم پر کوئی فرض واجب نہیں ہے. میرے شیخ رحمۃ اللہ علیہ 1960 میں پاکستان, 16 سال بعد پاکستان تشریف لائے تھے. پاکستان تشریف لائے اور پھر 16 سال بعد جو ہے واپس ہندوستان اپنے گاؤں وہاں تشریف لے گئے تو خالہ زاد بہنیں جو بالغ بھی تھی شادی شدہ بھی تھی وہ سب دوڑی دوڑی آئی اور کہا کہ ہمیں دیکھنا ہے. شیخ نے فرمایا خبردار جو سامنے آئی, ان کو ڈانٹ بھی لگائی اور کہا کہ دیکھو بھائی میں تمہارے بچوں کو تحفہ دوں گا اور تم کو بھی ہدیہ دوں گا, لیکن میرے سامنے بے پردہ مت آنا, یہ شریعت کا حکم ہے. تو انہوں نے کہا کہ بھائی تم اتنے سال بعد آئے ہو, ہمارا دل چاہتا ہے کہ تمہیں دیکھیں, تم سے باتیں کریں. شیخ نے فرمایا کہ اللہ کے حکم کے آگے ہمارے چاہنے کی کوئی قیمت نہیں ہے, ہم وہی کریں گے جس سے اللہ اور اللہ کا رسول راضی ہو, لیکن یہ نہ سمجھنا کہ میں کوئی کنجوسی کروں گا, کسی کنجوسی کی وجہ سے یہ سب کر رہا ہوں, میں تمہیں تمہارے بچوں کو خوب ہدیہ دوں گا. پھر سب ماشاءاللہ خوش ہو گئی, حضرت نے خوب خرچ کیا, خوب ہدایت دیے بچوں کو. تو میرے دوستو اللہ کے راستے میں چوڑیاں پہننے سے کام نہیں چلتا, پختہ ارادہ کر لے, مردانی آواز سے بولو کہ کیا تمہیں پتا نہیں کہ یہ پردہ جو ہے وہ فرض ہے. اللہ کے لیے انسان جب ہمت کر لیتا ہے تو اللہ تعالیٰ راستے کھولتے ہیں. آپ صلی اللہ علیہ وسلم نے ام المؤمنین حضرت ام سلمہ رضی اللہ تعالی عنہا اور ازواج مطہرات کو نابینا صحابی حضرت عبداللہ ابن ام مکتوم سے پردہ کروایا اور فرمایا کہ اف عم یوانی انتما الستما انتم سرانی, اگر وہ نابینا ہے تم کو تو نہیں دیکھ سکتے تو تم تو بینا ہو اور انہیں دیکھ سکتی ہو. تو بتائیے نبی نے تو ہماری ماں کو پردہ کرایا اور ہم کہتے ہیں کہ دل پاک ہونا چاہیے, دل پاک نظر صاف, نظر پاک دل صاف. اور آپ صلی اللہ علیہ وسلم نے حضرت علی رضی اللہ تعالی عنہ سے فرمایا یا علی لا تتبع النظرۃ النظرۃ فإن لك الأولى وليست لك الآخرۃ. اے علی اچانک نظر تو معاف ہے لیکن دوسری نظر مت ڈالنا. تو کیا نعوذ باللہ حضرت علی کی نظر صاف نہیں تھی, دل پاک نہیں تھا؟ آج کل لوگ کہتے ہیں کہ مولانا آپ لوگوں کا دل گندا معلوم ہوتا ہے, ہماری تو نظر صاف ہے دل پاک ہے, ہم تو ان کو بہن سمجھتے ہیں, خالہ اما کہتے ہیں, اور جناب کیا کیا کہ ہم جی منہ بولا بھائی اور منہ بولی بہن ہیں. ساری بدماشیاں دوستو اسی منہ بولے سے ہوتی ہیں. اس لیے کہتا ہوں کہ خاندان کی ہو کسی عورت کو نوکر نہیں رکھنا چاہیے. میرے شیخ رحمتہ اللہ علیہ فرماتے تھے اللہ والوں کی صحبت میں آنا جانا رکھیں تو اللہ ہمت عطا فرمائیں گے. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ فاقہ سے بے ہوش ہو جاتے تھے, آج اتنی روزی انشاءاللہ ہم سب کے پاس ہے, موجود ہے کہ اللہ کی فرما برداری کے ساتھ زندگی گزار سکتے ہیں, بے ہوش نہیں ہوگا کوئی بھی. کہتے ہیں کہ بڑا آدمی بننا چاہیے, کمائی بھی بڑی ہونی چاہیے, جس کی کمائی زیادہ ہے لیکن نیند کم ہے, زیادہ انکم ہوگی تو انکم ٹیکس بھی بڑھے گا نا, اور اگر حرام کمائی ہوگی تو اللہ تعالیٰ کا عذاب ہوگا. ایک شخص ہے میرے دوستوں کہ وہ اولاد کو اچھی اچھی بوٹیاں کھلاتا ہے اور خود خراب بوٹیاں کھاتا ہے, گول گول بوٹیاں دیتا ہے, اچھے کپڑے اس کو پہناتا ہے خود خراب کپڑے پہنتا ہے, اچھی رضائی اس کو دیتا ہے خود خراب اوڑھتا ہے, لیکن اس کو نماز روزے کو نہیں کہتا. قیامت کے دن یہی اولاد جو ہے اس کو گریباں سے پکڑے گی اور کہے گی کہ ابا اچھی بوٹی مجھے کھلاتے تھے, اچھا کپڑا مجھے دیتے تھے, اچھا مکان مجھے دیا اور خود خراب مکان میں رہا. لیکن یہ بتائیے کہ کبھی آپ نے روزہ نماز کے لیے کہا, اللہ کے حقوق بھی سکھائے, اب ہم جہنم میں جا رہے ہیں, آپ نے میری آخرت تو برباد کر دی, جہاں مجھے ہمیشہ رہنا تھا وہاں کے لیے آپ نے کچھ بھی نہیں کیا, نہ مجھے کچھ کہا. اگر مجھے کینسر ہو جاتا تو جتنی فکر دعا آپ کرتے اس کے مقابلے میں نماز نہ پڑھنے کی کہ کینسر کے لیے آپ نے کتنی دعائیں مانگی, کتنے تعویذ مانگے بزرگوں سے, کس کس سے معالج کے پاس آپ مجھ کو لے کر گئے. دوستو اگر جسمانی بیماری آ جاتی ہے تو کتنی فکر کرتا ہے باپ, لیکن یہ روحانی بیماری کینسر کی طرح پھیل رہا ہے اس کی کوئی فکر نہیں ہے. اللہ تعالیٰ اپنی رحمت سے ہمیں صحیح سمجھ عطا فرمائے. اب جو حدیث میں نے بیان کے شروع میں سنائی تھی اس کا ترجمہ سن لیں کہ جالس الکبرا بڑے بوڑھوں کے پاس بیٹھو ان سے کوئی تجربے کی بات پوچھ لیا کرو اور دوسری بات آپ صلی اللہ علیہ وسلم نے شاہ فرمائی کہ سائل العلماء یعنی علماء سے سوال کرتے رہو جو شخص اپنے خیالی پلاؤ سے مسئلے حل کرے گا نا قیامت کے دن اس کی نجات نہیں ہوگی سائل العلماء ہمیں حکم ہے علماء سے مسئلے پوچھو آج علماء کسی کو فتویٰ دیتے ہیں یا اور کوئی شرعی مسئلہ بتاتے ہیں مثلا انشورنس حرام ہے کسٹم کی نوکری صحیح نہیں ہے یا انشورنس جو خالص جوا ہوتا ہے یا یہ ریس کورس جتنے ہوتے ہیں یہ سب چیزیں سب حرام ہیں تو لوگ کہتے ہیں کہ ارے یہ علماء وغیرہ کچھ نہیں ہے سب چلتا ہے جناب اس لیے دوستو علماء سے مسئلہ پوچھو آپ صلی اللہ علیہ وسلم فرماتے ہیں اگر نبی پر ایمان ہے نا ہمارا تو غور سے فرمان رسالت سنیں آپ صلی اللہ علیہ وسلم فرماتے ہیں سائل العلماء سائل امر ہے اور امر بنتا ہے مضارع سے مضارع میں شان تجدد استمراری کی شان ہوتی ہے یعنی علماء سے ساری زندگی پوچھ پوچھ کر عمل کرتے رہو اور آخر میں فرمایا خالط الحکما اللہ والوں سے تم مل جل کر رہو ان سے مخالطت رکھو اختلاط رکھو حکما کس کے ہیں حکیم کی جمع ہے کیا مطلب یہ حکیم الامت ہیں جن میں دین کی سمجھ ہوتی ہے ان کی صحبت میں بیٹھو اور اس سے مراد اہل اللہ ہیں حضرت حکیم الامت رحمت اللہ علیہ نے لکھا ہے کہ یہاں حکما سے مراد اہل اللہ ہے حضرت فرماتے تھے کہ علماء دین سے مسائل پوچھ لو مگر زندگی اللہ کے عاشقوں کے ساتھ گزارنا تاکہ تم بھی اہل محبت اور اہل وفا بن جاؤ کیونکہ بھائی عاشق بے وفا نہیں ہوتا وفاداروں کے ساتھ رہنے سے وفاداری آتی ہے لیکن اگر تم کسی وفادار شیخ کے ساتھ رہ کر وفاداری نہیں سیکھتے تو پھر مجھے مجبوراً کہنا پڑے گا کہ یہ محض سموسہ خوری ہے وفاداری کا ذوق اس میں نہیں ہے کھانا پینا اور شخص کی بے وفائی اور غداری ہے اللہ والوں کے ساتھ کس زندگی کے لیے رہ رہا ہے کس مقصد کے لیے رہ رہا ہے تو دوستو یہ کونو مع الصادقین اے ایمان والو تقوا کی حیات تمہیں مل گئی اے ایمان والو تقوا کی حیات تقوا کی حیات تجھے مل گئی تقوا والی حیات اللہ تعالیٰ اپنی رحمت سے ہم سب کو یہ حیات عطا فرمائے تقوا والی حیات عطا فرمائے جو کونو مع الصادقین کہ تقوا والی حیات یہ ہم سب کو عطا فرمائے اللہ تعالیٰ اللہ اپنی رحمت سے ہم سب کو عمل کرنے کی توفیق عطا فرمائے دعا کر لیں دوستو کہ اللہ تعالی ہم کو تقوی والی حیات نصیب فرمائے اللہ والوں کا قرب نصیب فرمائے آنکھوں کی حفاظت کی توفیق اللہ ہم سب کو عطا فرما دے جتنی باتیں اللہ کو ناراض کرنے والی ہیں ہمارے قلوب کو ان سے پیشاب پیخانے سے زیادہ کراہت دے دے اے ہمارے رب ہمیں تزکیہ کی توفیق عطا فرما دیجئے آپ نے فرمایا ہے ولکن اللہ یزکی من یشاء ہم جس کا چاہتے ہیں تزکیہ کر دیتے ہیں تو اپنی مشیت کو ہمارے لیے بھی نافذ فرما کر ہمارا سب کا تزکیہ فرما دیجئے ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم وصلى الله تعالى على خير خلقه محمد وآله وصحبه أجمعين برحمتك يا أرحم الراحمين.